الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے پیارے اسلامی بھائیو اور مدری چینل کے ناظرین ہم آج پھر اپنے سلسلے درس بخاری شریف میں آپ کو خوش آمدید کہتے ہیں حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے نیت المؤمن خیر من عملہ مومن کی نیت اس کے عمل سے بہتر ہے مدنی چینل کے ناظرین اس سلسلے میں آپ سماعت فرماتے ہیں امام بخاری رحمت اللہ تعالی علیہ کی کتاب الجامع الشہید البخاری سے احادیث مبارکہ اور ان کا ترجمہ پھر اس کے ساتھ ساتھ معتمد شروحات کی روشنی میں آپ یہ جان پاتے ہیں کہ اس فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم سے میرے حضور نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی کیا مراد پیش نظر رہی آئیے آج کے سلسلے میں ہم کتاب الرقاق سے باب الرجاء مع الخوف پر گفتگو کرتے ہیں یعنی امید اور خوف امام بخاری رحمت اللہ تعالی علیہ نے اس عنوان کے تحت حضرت سفیان رضی اللہ تعالی عنہ کا ایک قول ذکر فرمایا اور وہ جو قول ہے آپ نے ایک آیہ مبارکہ قرآن مجید فرقان حمید کی ہے اس کی طرف نسبت کرتے ہوئے بیان فرمایا آئیے سماعت فرمائیے امام بخاری رحمت اللہ تعالی علیہ لکھتے ہیں وقال سفیان ما فی القرآن آیة اشد علی من لستم علی شیء حتی تقیم التوراة والانجیل وما انزل الیکم من ربکم مدنی چینل کے ناظرین آئیے اس آیت کا پس منظر جاننے کے لیے اس سے جو ما قبل آیہ مبارکہ ہے آیت نمبر 66 اسے پہلے سماعت فرمائیے اللہ تبارک و تعالی قرآن مجید فرقان حمید میں ارشاد فرماتا ہے وَلَوْ أَنَّهُمْ أَقَامُوا التَّوْرَاةَ وَالْإِنْجِيلَ وَمَا أُنزِلَ إِلَيْهِمْ مِنْ رَبِّهِمْ لَأَكَلُوا مِنْ فَوْقِهِمْ وَمِنْ تَحْتِ أَرْجُلِهِمْ مِنْهُمْ أُمَّةٌ مُقْتَصِدَةٌ وَكَثِيرٌ مِنْهُمْ سَاءَ مَا يَعْمَلُونَ اور اگر قائم رکھتے توریت اور انجیل اور جو کچھ ان کی طرف ان کے رب کی طرف سے اترا تو انہیں رزق ملتا اوپر سے اور ان کے پاؤں کے نیچے سے ان میں کوئی گروہ اعتدال پر ہے اور ان میں اکثر بہت ہی برے کام کر رہے ہیں اس آیہ مبارکہ میں اللہ تبارک و تعالی نے ارشاد فرمایا کہ وہ اہل کتاب توریت اور انجیل اور دیگر کتابوں پر اگر عمل کرتے اس طرح کہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم پر یہ ایمان لے آتے اور حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی اتباع کرتے کیونکہ توریت ہو یا انجیل ہو ان کے اندر اسی بات کا حکم دیا گیا تھا اور دیگر تمام کتابیں جو اللہ تبارک و تعالی نے اپنے رسولوں کے اوپر نازل فرمائی ہیں سب کے اندر امام الانبیاء حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا ذکر موجود تھا اور آپ پر ایمان لانے کا حکم دیا گیا تھا بلکہ اللہ تبارک و تعالی نے تو یہ فرمایا کہ میرا محبوب جو ان کے پاس آیا ہے وہ جانا پہچانا رسول ہے فَلَمَّا جَاءَهُمْ مَا عَرَفُوا كَفَرُوا بِهِ پھر جب ان کے پاس وہ جانے پہچانے رسول آ گئے، کیونکہ پچھلی جو امتیں تھیں جب جنگیں لڑنے کے لیے جاتی تو سرکار دو عالم صلی اللہ علیہ وسلم کا وسیلہ اور واسطہ اللہ تبارک و تعالی کی بارگاہ میں پیش کرتے، حضور ابھی آئے نہیں ہیں، آپ کا وسیلہ آپ کا واسطہ پہلے ہی سے اللہ کی بارگاہ میں پیش کیا جاتا رہا، اور پھر اللہ رب العزت اپنے پیارے محبوب سرور دو عالم صلی اللہ علیہ وسلم کے وسیلے اور واسطے پیش کرنے کی بنا پر انہیں جنگوں میں فتح عطا فرماتا. اس کا اظہار اللہ رب العزت نے قرآن میں فرمایا، وَكَانُوا مِن قَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا فَلَمَّا جَاءَهُم مَّا عَرَفُوا كَفَرُوا بِهِ، جن کے وسیلے دیتے تھے وہ جانے پہچانے رسول جب ان کے پاس آ گئے تو انہوں نے انکار کر دیا. اللہ فرماتا ہے فَلَعْنَتُ اللَّهِ عَلَى الْكَافِرِينَ، ان کافروں کے اوپر اللہ کی لعنت ہے، مصطفیٰ جان رحمت جانے پہچانے رسول تھے، تورات میں، انجیل میں، دیگر کتابوں میں امام الانبیاء علیہ الصلوۃ والسلام کا ذکر موجود تھا. اگر کوئی اہل کتاب سے ہے، تورات پر عمل کرنے والا، انجیل پر عمل کرنے والا، تو اس کا عمل ہی اس وقت تک مکمل نہیں ہوتا اگر اس کے زمانے میں حضور آ گئے ہیں اور آپ پر ایمان نہیں لایا اور آپ کی اتباع نہیں کی، تو گویا وہ حقیقت میں نہ تو تورات پر عمل کر رہا ہے اور نہ ہی وہ انجیل پر عمل کر رہا ہے. تو اللہ رب العزت نے فرمایا، تو اگر وہ تورات اور انجیل کے اس حکم پر عمل کر لیتے کہ امام الانبیاء کے آنے کے بعد ان کے ہاتھ پر ہاتھ رکھتے اور ایمان قبول کرتے اور حضور کی اتباع کرتے، آپ کے نقش قدم پر چلتے، مصطفیٰ جان رحمت کی اطاعت اور فرما برداری میں اپنی زندگی کو بسر کر دیتے، تو انہیں ملتا کیا؟ رب کائنات فرماتا ہے لَأَكَلُوا مِن فَوْقِهِمْ وَمِن تَحْتِ أَرْجُلِهِمْ مِنْهُمْ أُمَّةٌ مُقْتَصِدَةٌ وَكَثِيرٌ مِّنْهُمْ سَاءَ مَا يَعْمَلُونَ. اللہ نے فرمایا پھر ان کے سروں کی طرف سے، ان کے اوپر سے، ان کے پاؤں کے نیچے سے ان کو رزق ملتا، یعنی اللہ انہیں نعمتوں سے مالا مال فرما دیتا صرف اس لیے کہ انہوں نے اپنی کتاب پر کما حق ہو عمل کیا ہے. وہ اس انداز سے کہ جب ان کے درمیان، ان کے وقت میں ہی رب کے محبوب آ گئے تو انہوں نے اپنی کتاب کو بند کر دیا اور مصطفیٰ پر جو کتاب نازل ہوئی ہے قرآن مجید فرقان حمید، اسے اپنی زندگی کا حصہ بنا لیا، نہ صرف پڑھتے ہیں بلکہ عمل کرتے ہیں. سرکار دو عالم صلی اللہ علیہ وسلم پر ایمان لے آئے، پچھلے نبیوں کو بھی مانتے ہیں اور حضور نبی پاک صلی اللہ علیہ وسلم پر بھی یہ ایمان لے آئے ہیں، تو ان کو یہ فائدہ پہنچتا کہ رب انہیں دنیاوی رزق عطا فرماتا. پتہ یہ چلا کہ دین کی پابندی اور اللہ تبارک و تعالی اور اس کے پیارے محبوب سرور دو عالم صلی اللہ علیہ وسلم کی جو اطاعت ہے وہ وسعت رزق کا ایک بہت بڑا ذریعہ ہے. اور یہ آیت ہمیں خبردار کر رہی ہے، اگر دنیا میں پریشان ہو رزق کی وجہ سے تو مصطفیٰ جان رحمت کی اطاعت کرو، اللہ کے قرآن پر عمل کرو اور اللہ رب العزت کو اس دنیا میں راضی کرنے کی کوشش کرو، رب دین کی برکت سے تمہیں رزق عطا فرمائے گا. اور یہ تو واضح ہے، جس نے بھی اپنے رب کی ذات پر بھروسہ کیا ہے اسے وہاں سے رزق ملتا ہے، اس کے وہم و گمان میں بھی نہیں ہوتا. تو مدنی چینل کے ناظرین، اس آیہ مبارکہ کو جاننے کے بعد امام بخاری رحمت اللہ تعالی علیہ نے جو آیہ مبارکہ کا جو ذکر فرمایا حضرت سفیان رضی اللہ تعالیٰ عنہ کی طرف نسبت کرتے ہوئے، اسے سماعت فرمائیے. اللہ رب العزت فرماتا ہے قل یا اہل الكتاب لستم علی شیئن حتی تقیم التوراۃ والانجیل وما انزل الیکم من ربکم ولیزیدن کثیرا منہم ما انزل الیک من ربک طغیان وکفرا فلا تأس علی القوم الکافرین. اللہ فرماتا ہے محبوب آپ فرمائیے کہ اے کتابیو تم کچھ بھی نہیں ہو، تم کچھ بھی نہیں ہو. مدنی چینل کے ناظرین ان الفاظ پر غور کیجئے، لستم علی شیء، تم کچھ بھی نہیں ہو، कब तक कुछ नहीं हो, जब तक ना कायम करो तौरात और इंजील और जो कुछ तुम्हारी तरफ तुम्हारे रब के पास से उतरा है, यानी जितनी किताबें रब ने नाजिल फरमाई हैं, उस वक्त तक जब तक उन किताबों पर और तुम तौरात और इंजील पर कमा हक्कुहू अमल नहीं करते, और बेशक ए महबूब वो जो तुम्हारी तरफ तुम्हारे रब के पास से उतरा उससे इनमें बहुतों को शरारत और कुफर की और तरक्की होगी, तो तुम काफिरों का कुछ गम ना खाओ। अहले किताब से वाजे करके फरमाया गया कि जब तक तुम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं लाते तब तक तुम किसी दीनो मिल्लत पर नहीं हो। लस्तुम अला शैइन, दावे तो इंसान कर सकता है, बड़े बड़े दावे करता है, लेकिन दावा तो वो है जो दलील के साथ हो, फिर पता चलता है कि इंसान कितना अमल करता है। सिर्फ दावे काफी नहीं, इंसान को दलील भी पेश करनी। अदीन चैनल के नाज़रीन, कहना तो बड़ा आसान होता है, गुलामी रसूल में मौत भी कबूल है, जो होना इश्क मुस्तफ़ा तो जिंदगी फजूल है, कहना बड़ा आसान है। इंसान अमल भी तो करके दिखाए, उसके चेहरे से जब सुन्नत रसूल वाजे तौर पर नजर आए कि चेहरे पर रीश मुबारक है, दाढ़ी रखी है, नमाजी है, परहेजगार है, बड़ों की रिस्पेक्ट करने वाला है, छोटों पर शफकत का हाथ रखता है, कुरान से मोहब्बत करता है, नबी की आल और सब सहाबा से मोहब्बत है, अल्लाह की अहकाम पर अमल करता है, कुरान की तालीमात इस पर अमल ये करके अपनी जिंदगी को बसर कर रहा है, तो फिर तो कहेंगे कि वाकई नबी का गुलाम नजर आता है, कि इसको देखे तो खुदा याद आता है, इसको देखे तो मुस्तफा याद आते हैं, इसको देखे तो असलाफ की याद आती है, तब तो हम कह सकते हैं। लेकिन मदनी चैनल के राज, कहना बड़ा आसान है, अमल इंसान को करके दिखाना चाहिए। अमल भी मुश्किल नहीं है, अगर कोई ये कहे कि अमल मुश्किल है तो उसके लिए वाजे है, इमाम बुखारी ने यह पूरा बाब बांधा है कि बेशक दीन आसान है, इन दीन युसर। इंसान चलकर तो देखे, मदनी चैनल के नाजिन आप गौर कीजिए, जो शख्स नमाजी है क्या उसके लिए नमाज पढ़ना मुश्किल है? कारोबार छोड़ देता है, नींद की कुर्बानी दे देता है, सुबह तहज्जुद में भी उठ जाता है, नमाज फजर भी पढ़ लेता है, जोहर भी उसके लिए आसान है, मगरिब भी उसके लिए आसान है, असर भी उसके लिए आसान है, इशा भी उसके लिए आसान है, सलातुल अवाबीन भी उसके लिए आसान है, इशराको चाश्त भी अपने घर से पढ़कर निकलता है, रमजान के रोजे भी उसके लिए मुश्किल नहीं। बड़े बड़े जवानों को देखा है रमजान के रोजे तर्क कर देते, लेकिन जो वो लोग कि जो शुरू से दीन की मोहब्बत से, नबी अलैहिस्सलाम की मोहब्बत से रमजान के रोजे रखते चले आए, उम्र क्या है 90 साल, उम्र क्या है 70 साल, उम्र क्या है 75 साल, उम्र क्या है 60 साल, जनाब पूरे रोजे रख रहे, इसकी क्या वजह है? अब इनकी आदत बन गई, हजूर की मोहब्बत के लिए स्टेप उठाया था लेकिन अब इनकी आदत बन चुकी है, इन्हें यह मुश्किल नहीं लगता। दीन मुश्किल नहीं है, दीन आसान ही है। आगे कदम बढ़ाकर तो देखिए, चलकर तो देखिए, मदनी चैनल के नाज़रीन, अल्लाह की रहमतें इंसान के सामने हाल हो जाती हैं, और फिर क्या है, इंसान के लिए अमल करना फिर मुश्किल नहीं रहता। तो अहले किताब से कहा जा रहा है, दावे तो बड़े करते हो कि हम तौरात पर अमल करने वाले हैं, हम इंजील पर अमल करने वाले, फरमाया तुम्हारा दावा ताम उस वक्त होगा, तुम्हारा दावा कंप्लीट उस वक्त होगा जब तुम रसूलुल्लाह तुम्हारे जमाने में आ गए हैं, तुम उनके हाथ पे हाथ रखकर ईमान ले आओ, और इसके साथ साथ जो आप पर नाजिल हुआ है आप उस पर ईमान ले आओ, तो फिर हम कह सकते हैं कि तुम्हारा दावा ये वाकई मजबूत दावा है। जब तक अमल नहीं करते हो, लस्तुम अला शैइन, तुम किसी मिल्लत और दीन के ऊपर नहीं हो, क्योंकि जो मिल्लत और दीन है वो इस बात का तकाजा कर रहा है कि नबी आ गए हैं तो उन पर ईमान लाना जरूरी है, नबी आ गए हैं तो जो उनके ऊपर रब्बे करीम ने इस दुनिया कायनात की सबसे अफजल किताब कुरान मजीद किताब मुबीन नाजिल फरमाई है उस किताब पर अमल कर लो, तो फिर कहा जा सकता है कि तुम किसी दीन के ऊपर, किसी मिल्लत के ऊपर हो और किसी नबी को मानने वाले हो। हकीकत तो तभी इंसान पर आया होती है जब वो अमल भी करता है। तो मदनी चैनल के नाज़रीन, ये आया मुबारक जिक्र की हजरत सुफियान रजी अल्लाह ताला انہوں کا قول بھی ذکر کیا گیا کہ یہ آیت مجھ پر بہت سخت ہے. وجہ کیا ہے؟ آپ خوف رکھتے ہیں, اللہ سے امید بھی رکھتے ہیں لیکن خوف بھی کھاتے ہیں کہ میں اللہ کرے کہ رب کے احکام پر عمل کرنے والا بن جاؤں. اگر یہ سوال کیا جائے کہ اس آیت کی باب کے عنوان کے ساتھ کیا مطابقت بنتی ہے, عنوان تو یہ باندھا کہ امید رکھنا خوف کے ساتھ, اور یہاں پر کون سی امید کی بات ہے, کون سے خوف کی بات ہے, تو مدنی چینل کے ناظرین, اہل کتاب کو یہ کہا جا رہا ہے کہ احکام پر عمل کرو. یہ جو تم اللہ پر امید رکھتے ہو کہ ہم بخشے جائیں گے, امید کے ساتھ ساتھ خوف ضروری ہے, اور خوف کے لیے ضروری ہے کہ تورات, انجیل اور دیگر کتابوں میں جو اللہ نے یہ حکم دیا ہے کہ اس کے محبوب پر ایمان لانا, اگر تم ایمان نہیں لائے, اگر تم نے عمل نہیں کیا, تو تمہاری یہ امید تمہیں کافی نہیں ہوگی. اس لیے تمہیں اللہ رب العزت کی بارگاہ میں خوف رکھنا ہے, اور خوف کا تقاضا یہ ہے کہ تمہارے وجود سے ظاہر ہو اور تمہاری زبان سے یہ بات ظاہر ہو کہ تم اللہ کے محبوب نبی حضور نبی پاک صلی اللہ علیہ وسلم پر ایمان لے آئے ہو اور ان کی اتباع کر رہے ہو. جو وہ کہتے رہے, جو کتاب میں اللہ رب العزت نے فرمایا, اس پر تم عمل بھی کر رہے ہو. تو اس انداز سے شارحین حدیث نے اس آیہ مبارکہ اور باب کے جو عنوان ہے اسے تطبیق دی ہے. مدنی چینل کے ناظرین, شارحین حدیث نے اس حدیث مبارکہ کے تحت لکھا, جیسے علامہ بدر الدین عینی حنفی رحمت اللہ تعالی علیہ لکھتے ہیں کہ اس باب کے اندر اس عنوان کے تحت یہ بیان کیا گیا ہے کہ اللہ تبارک و تعالی سے ثواب کی امید کے ساتھ ساتھ عذاب کا خوف بھی رکھنا چاہیے, اور یہ عمل مستحب ہے. امید کو خوف سے منقطع نہ کیا جائے, دونوں کو ساتھ رکھیں. علامہ نووی شافعی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ امید اور خوف, ان کے بیچ کا جو حصہ ہے, یعنی ادھر امید ہے ادھر خوف ہے, اور یہ جو درمیان ہے بین ہے, امید اور خوف کے جو درمیان ہے, کہا یہ ایمان ہے. اور علامہ عینی رحمت اللہ تعالی علیہ نے فرمایا کہ امید کو خوف سے منقطع نہ کرو اور خوف کو امید سے منقطع نہ کرو. صرف امید رہے خوف نہ آئے, صرف خوف رہے اور رب کی رحمت سے امید نہ ہو. حالانکہ اللہ فرماتے لا تقنطوا من رحمت اللہ, میری رحمت سے مایوس نہ ہونا. تو امید کو خوف سے, خوف کو امید سے منقطع نہ کرنا. اگر منقطع کیا جائے تو کیا ہوتا ہے؟ کہتے ہیں اگر امید کو خوف سے منقطع کر دیا جائے تو پھر تکبر پیدا ہوتا ہے. یعنی تکبر کا اندیشہ ہے کہ انسان کی ذات میں پھر کہیں تکبر نہ پیدا ہو جائے. امید ہی وابستہ رکھتا ہے, خوف تو ہے ہی نہیں. کہا اگر خوف کو امید سے منقطع کر دیا جائے تو پھر اللہ رب العزت کی رحمت سے مایوسی کا خطرہ ہے. اتنا ڈرا کہ رب سے امید ہی نہ رہی, حالانکہ اللہ فرماتے ہیں میری رحمت سے نہ امید نہ ہونا. اس لیے فرمایا گیا کہ امید اور خوف کے انسان کو درمیان میں رہنا چاہیے, اللہ رب العزت سے امید رکھے. امید سے یہاں مقصود یہ ہے کہ اگر اس سے کوئی کوتاہی ہو جائے, انسان بشر ہے, ہو جاتا ہے, خطائیں سرزد ہو جاتی, کبھی گناہ بھی ہو جاتا ہے, تو اسے پھر اللہ رب العزت پر حسن ظن رہے, اتنا خوف زدہ نہ ہو جائے کہ اللہ کی رحمت سے امید ہی وابستہ نہ رکھے, بلکہ رب سے حسن ظن رکھے, فوری طور پر اپنے رب کی بارگاہ میں رجوع لائے اور اس گناہ سے سچی پکی توبہ کر لے, جس کو توبہ النسو کہتے ہیں. یعنی دوبارہ پھر اس گناہ کی طرف نہ آئے. بتقاضے بشریت انسان سے خطا سرزد ہو سکتی ہے, گناہ بھی ہو سکتا ہے, لیکن اللہ سے امید رکھے, اور یہ امید رکھے کہ اللہ تبارک و تعالی اس کے گناہ کو معاف فرما دے گا. اسی طرح اگر اس نے اطاعت کی ہے, یعنی رب کا حکم تھا نماز پڑھو, اس نے نماز پڑھی ہے, رمضان آ گیا, روزہ رکھو, روزہ بھی رکھا ہے, حج فرض تھا, حج فرض کرنے بھی چلا گیا ہے, زکات جتنی اس کے اوپر فرض تھی اتنی زکات بھی دے رہا ہے, ماں باپ کا احترام करने का हुक्म दिया गया था वो भी कर रहा है, रिश्तेदारों के साथ सिला रहमी भी कर रहा है, सब कुछ तो पूरा कर रहा। कहा अगर इसने इताअत की है तो ये उम्मीद रखे कि अल्लाह तबारक व ताला इस इताअत को कबूल फरमाएगा। जी हां, अमल तो हमारे जैसे हैं आप हजरात जानते हैं, लेकिन फिर भी अपने अमल को अपनी तरफ से कंप्लीट करना है, जैसा है वैसा ही अदा करने की कोशिश करनी। फिर उसके बाद भी हम नहीं जानते कि हमारी इबादत, हमारे रोजे अल्लाह की बारगाह में कबूल भी हैं या नहीं, नहीं जानते, लेकिन फिर भी अल्लाह से उम्मीद रखे कि मालिक करीम है, रहीम है, वो हमारे इन अमलों को अपनी बारगाह में कबूल फरमाएगा। रहा वो शख्स कि जो गुनाह में डूबा रहा और बगैर नदामत के और उस गुनाह को तरक किए बगैर ये उम्मीद रखता है कि अल्लाह तबारक व ताला उससे मुआखदा नहीं फरमाएगा, पूछ गछ नहीं होगी, फरमाया ये तो गरूर है, ये धोखा है। अमल भी नहीं करना और रब से उम्मीद, बथेरे ऐसे मिल जाएंगे आपको मदीन चैनल के नाजरीन, ना नमाज पढ़ेंगे, ना रोजा रखेंगे, ना हज, ना जकात, कुछ भी नहीं, गाली गलोच उनका तकिया कलाम होता, और रब की बारगाह में उम्मीद भी रखते हैं, खौफ नहीं खाते, उम्मीद ही सिर्फ उम्मीद है। फरमाया ये धोखा है। अहले किताब को यही तो कहा गया था कि तुम दावे तो बड़े बुलंद बांग करते हो कि हम तौरात पर अमल करने वाले, इंजील पर अमल करने वाले, लेकिन हजूर तुम्हारे जमाने में आ गए, ना तो तुम उन पर ईमान लाते हो और ना ही उनकी तिबा करते हो। जब तक उन पर ईमान नहीं लाओगे और जब तक उनकी तिबा नहीं करोगे तो फिर तुम्हारे ये दावे तुम्हें कोई फायदा नहीं देंगे, और तुम्हारी ये जो उम्मीदें हैं ये अगर खौफ के बगैर, अमल के बगैर हैं तो ये तुम्हें काम नहीं आएंगी। इसीलिए का लस्तुम आला शय, तुम किसी चीज पर नहीं हो उस वक्त तक कि जब तक तुम अपने प्यारे महबूब सरवर दो आलम सल्लल्लाहु अलैहि वसल्लम रब फरमा रहा, यानी मेरे महबूब पर जब तक ईमान नहीं ले आते और उनकी इत्तिबा नहीं करते। तो इसलिए जो शख्स गुनाह में डूबा रहा बगैर नदामत के और उस गुनाह को तरक किए बगैर, गुनाह भी नहीं छोड़ रहा, नदामत भी कोई नहीं है, गुनाह पर गुनाह चढ़ा हुआ है, गालियों पर गालियां चढ़ी हुई हैं, फौश गोई पर फौश गोई कर रहा है, मुसलमानों को लानत व मलामत कर रहा है, उन्हें इजाएं दे रहा है, फरमाया ये गुनाह को तरक भी नहीं कर रहा, नदामत भी किसी चीज की नहीं है, ये समझता है कि मुआखजा नहीं फरमाएगा तो रब इससे मुआखजा फरमाएगा, और ये जो है इसका धोखा है, इसका गरूर है कि जो इसे ले डूबेगा। इसलिए उम्मीद भी साथ हो, खौफ भी साथ हो, और इन दोनों को एक दूसरे से मुनकते ना किया जाए। आए मुबारक जिक्र करने के बाद इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने सैयदना अबू हुरैरा रदी अल्लाह ताला से एक हदीस मुबारक जिक्र फरमाई। आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए इन्होंने सुना, हजूर फरमाते इन्नल्लाह खलकर रहमा यौम खलकहा मीआता रहमतिन, कि अल्लाह तबारक व ताला ने रहमत को पैदा किया तो उसने 100 रहमतें पैदा की, उसने 99 रहमतें अपने पास रख ली और एक रहमत तमाम मखलूक में भेज दी। जो माएं अपने बच्चों से प्यार करती हैं, जो जानवर अपने बच्चों से मोहब्बत का इजहार करते हैं, जो हम एक दूसरे पर रहम दिली का अंदाज इख्तियार करते हैं और रुहमा बैनहुम की तस्वीर बनने की कोशिश करते हैं, ये सब उस एक रहमत की वजह से है। शारी ने हदीस से लिखा कि इस रहमत से वो रहमत मुराद है जो अल्लाह तबारक व ताला ने बंदों में रखी है, और ये रहमत मखलूक है, और जो रहमत अल्लाह तबारक व ताला की सिफात में से एक सिफत है वो अल्लाह तबारक व ताला की जाते पाक के साथ कायम है। और 100 रहमतों का यहां मतलब ये है कि 100 किस्म की रहमतें पैदा फरमाई, या एक रहमत के अल्लाह तबारक व ताला ने 100 अज्जा फरमाए। फिर आगे हदीस में फरमाया फलौ यालमुल काफिरु बिकुल्लिल लजी इंदल्लाहि मिनर रहमा, कि अगर काफिर को उन तमाम रहमतों का इल्म हो जाए जो अल्लाह तबारक व ताला के पास हैं तो वो जन्नत से मायूस नहीं होगा। इसके ऊपर शारी ने हदीस लिखते हैं कि ये हदीस मोमिन को अल्लाह तबारक व ताला की रहमत की वसात में ترغیب دینے کے لیے ہے کہ اللہ تبارک و تعالیٰ کی اتنی وسیع رحمت ہے کہ اگر کافر کو اس کی وسعت کا علم ہو جائے جس کے لیے یہ مقدر کر دیا گیا، یعنی کافر کے لیے یہ مقدر کر دیا گیا کہ اس کا خاتمہ کفر پر ہوگا اور اس کے لیے رحمت میں سے کوئی بھی حصہ نہیں ہے، تب بھی وہ جنت کی امید رکھے گا اور اس سے مایوس نہیں ہوگا اگر اللہ کی رحمتوں کی وسعت وہ جان لے۔ پھر آگے حدیث میں فرمایا، اور اگر مومن کو اس تمام عذاب کا علم ہو جائے جو اللہ تبارک و تعالی کے پاس ہے تو وہ مومن دوزخ سے بے خوف نہیں ہوگا۔ تو مدنی چینل کے ناظرین، آج کے ہمارے سلسلے کا وقت اختتام کو پہنچا ہے، خلاصہ یہی ہے، خوف بھی رکھیں امید بھی رکھیں، اس کے درمیان میں زندگی کو بسر کریں، ایسا نہ ہو کہ صرف خوف ہو امید نہ رہے، ایسا نہ ہو کہ صرف امید ہو اور خوف نہ رہے، امید بھی رکھیں عمل بھی کرتے چلے جائیں، اور قرآن کی تعلیمات پر عمل کریں، مصطفیٰ جان رحمت کی اتباع کریں، زندگی بسر کرتے جائیں تاکہ ہمارا اس دنیا میں آنے کا جو مقصد ہے وہ پورا ہو جائے۔ اللہ کریم ہم سب کو عمل کی توفیق دے، آمین۔ بجاہ النبی الامی صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم۔
ایمان ہے